نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے ہم دوسرا پارہ شروع کریں گے. تھوڑی سی باتیں دوسرے پارے کے بارے میں, اور سب سے پہلے ہم اس میں دیکھیں گے کہ لفظ امہ یعنی الف میم میم یا حمزہ میم میم, اس سے شروع ہونے والی آیات کون سی ہیں. صرف ایک ہی آیت ہے آج کے ہمارے اس پارے میں کہ جو ہمیں لفظ امت کی طرف اشارہ دلواتی ہے, اور وہ آیت نمبر 143 ہے. وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ, اور اسی طرح ہم نے تم کو امت وسط بنایا تاکہ تم لوگوں پر حق کی گواہی دو. انشاءاللہ اس پہ ہم بات کریں گے بعد میں بھی, اور کیونکہ تفسیر میں یہ سب کچھ ہو جانا ہے تو یہاں اس کی بات نہیں, لیکن یہی اس پورے پارے کا تھیم ہے. ہمارے اس دفعہ کے دور قرآن کا پورا تھیم اس دوسرے پارے, اور اسی طرح سے سورۃ آل عمران میں ہم آگے جا کے دیکھیں گے تو اس میں ملے گا کہ کس طرح اللہ کی ذات نے ہم سب کو اتنے خوبصورت طریقے سے ایک قوم سے اٹھا کر امت بنانے کا سبق دیا. اور جتنا زیادہ ہم اس کو سیکھتے جائیں گے سمجھتے جائیں گے اتنا اللہ تعالیٰ ہمارے لیے آسانی کرے گا. ایک اور آیت بھی ہے آج کے اس بارے کی, سورۃ بقرہ کی آیت نمبر 213 ہے, 213. کانن ناس امتم واحدتن, سب لوگ ابتدا میں ایک ہی تھے, اور وہ کیا تھے؟ مسلمان تھے. فبعث اللہ نبیین مبشرین ومنذرین, پھر اللہ تعالیٰ نے وہاں نبیوں کو بھی بھیجا جو خوشخبریاں بھی دیتے تھے اور ڈراتے بھی تھے. وانزل معہم الکتاب بالحق, بس آپ اس کا نمبر نوٹ کر لیجیے, اپنے کچھ اور کرنا نہیں ہے, ٹھیک ہے. تو اس آیت کا تھیم اگر آپ دیکھیں تو یہاں سے پھر وہی اختلافات کا حل نظر آتا ہے. ہم اللہ تعالیٰ سے دعا کریں گے کہ ہم اس ساری چیزوں کو الگ لے کر چلیں. اب چلتے ہیں پارے کی ابتدائی آیتوں کی تھوڑی سی ڈیٹیل, کیونکہ بیک گراؤنڈ سمجھے بغیر ہم ان آیات کو سمجھ نہیں سکیں گے. ہوا کیا کہ پچھلے پارے میں آپ سب نے بھی دیکھا, اور الحمدللہ یہ چیز موجود ہے, تین بار اللہ تعالیٰ نے مدینہ کے یہود جن کو بنی اسرائیل کے نام سے پکارا گیا ان کو تین دفعہ یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم کہہ کر ریمائنڈرز بھیجے کہ دیکھو اللہ نے تمہیں دنیا کی امامت کے لیے چنا ہے, تمہیں بہت بڑا کام دیا ہے, تم نبیوں کی امت ہو, تمہیں اللہ نے بہت ساری خوبیاں دی ہیں, لہٰذا حب دنیا چھوڑ دو اور اس کام کو کرو. لیکن ان کی طرف سے کسی قسم کا کوئی جواب نہیں آیا. تو اس کے بعد پہلا پورا پارہ جو ہم نے بنی اسرائیل کی تاریخ اور ان سے جو امیدیں تھیں اس کے بارے میں پڑھا. اب دوسرے پارہ جو پورے کا پورا ہے, آپ کہہ لیجئے کہ اس میں اللہ تعالیٰ امت کو منتقل کر رہے ہیں. پہلے جو کام اللہ تعالیٰ نے بنی اسرائیل سے لینا تھا وہ نہیں کر رہے تھے, تو یہ بالکل ایسے ہی ہے کہ جیسے آپ کے ادارے میں کوئی شخص بہت عرصہ تک ایک پوسٹ پہ ہو لیکن آپ اس کو بہت سارے موقع دے چکے ہوں, ریمائنڈر دے چکے ہوں کہ بھائی اپنے آپ کو سنبھالیے, ٹھیک کیجئے, ادارہ ٹھیک نہیں چل رہا, یہ ہو رہا ہے وہ رہا ہے, تو جب وہ کوئی نوٹس نہیں لیں گے تو پھر اخیر آپ ان کو کیا کہیں گے کہ اچھا بھی پھر ہم آپ کی جگہ کسی دوسرے کو لے کے آ رہے ہیں. یہی ہوا اس بارے میں, آپ کہہ لیجئے کہ خطاب کرو امت اس بارے میں خطاب کا رخ بنی اسرائیل سے ہٹ کر امت مسلمہ کر واپس آ رہا ہے. یعنی اب اللہ تعالیٰ وہی منصب, وہی منہج اور وہ خوبصورت طریقہ, وہ کام جو کسی اور کو دیا ہوا تھا وہ آج مجھے اور آپ کو دے رہے ہیں. تو پہلی بات تو لکھ لیجئے کہ تبدیلی امت, امت کا منصب چینج ہو رہا ہے, یہ اس کی علامت تھی. اب اس کے لیے کچھ نہ کچھ تو دنیا میں چینج آتی ہے نا. مثلاً اگر مثال یہ کہ ایک بردر محمد ہے وہ سب پریزیڈنٹ تھے, اب اس کے بعد کسی بردر احمد کو پریزیڈنٹ بنانا ہے تو ایک تقریب حلف برداری یا کچھ نہ کچھ تو ہوتی ہے نا جس سے لوگ سمجھتے ہیں. اس کے لیے ان آیات میں اللہ سبحانہ تعالیٰ نے قبلے کی تبدیلی کا معاملہ پیش کیا. اس کی بھی تھوڑی سی حکمت آپ کو سمجھنی چاہیے کیونکہ یہ آیات بہت طویل جائیں گی تو بعد میں ذہن میں کوشچن آتا ہے. تو نبی صلی اللہ علیہ وسلم جب مکہ میں تھے تو آپ خانہ کعبہ کی طرف مکھ کر کے نماز پڑھتے تھے. ہر نبی کا قبلہ ہی بیت اللہ تھا, لیکن یہ بنی اسرائیل ان کے دور میں ایک ایسا دور آیا کہ انہوں نے بیت المقدس کو اپنا قبلہ بنا لیا. تب سے لے کر نبی صلی اللہ علیہ وسلم کے دور تک لوگ بیت المقدس ہی کی طرف منہ کر کے نماز پڑھتے تھے. اب ہوتا کیا تھا کہ اسلام میں دین کے احکامات تدریج سے آئے, گریجولی جب آئے تو ہوا کیا کہ جب کوئی حکم ابھی تک نہ آیا ہوتا تو نبی صلی اللہ علیہ وسلم پچھلے ہی دین پہ عمل کرتے ہوئے اس پہ عمل کرتے تھے. تو اور دوسری بات ہے, اگر آپ لوکیشن تھوڑی سی سمجھتے ہیں نقشے میں تو یہاں مکہ ہے, یہاں مدینہ ہے اور یہاں بیت المقدس ہے. جب آپ مکہ میں اس طرف منہ کر کے نماز پڑھتے ہیں تو آٹومیٹکلی آپ کے سامنے قبلہ بھی ہوتا ہے, اسی کی ڈائریکشن میں آگے بیت المقدس بھی ہے. یعنی استقبال قبلتین بولتے ہیں اس کو, کہ ایک ہی طرف منہ کریں تو دونوں ہی قبلے سامنے آ جاتے تھے. مکہ میں تو اسی طرح ہوا, 13 سال تک کوئی مسئلہ نہیں اٹھا, کوئی نو پرابلم تھا. مدینہ میں جب نبی صلی اللہ علیہ وسلم گئے تو اب 2-3 ریزنز تھی جس کی وجہ سے یہ سب کچھ ہوا. پہلی بات دیکھیے کہ مدینہ کے جو یہود تھے وہ بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے تھے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے ذریعے جو طریقہ کار آج مجھے اور آپ کو بھی سکھایا گیا کہ جب آپ کسی شہر میں, کسی ملک میں, کسی نئی جگہ پہ دین کا کام کرنے آئیں تو پہلے سے موجود دینداروں کو اپنا مخالف بنانے کی بجائے, ان کو اپنے لیے کوئی تھریٹ فیل کرنے کی بجائے آپ ان کو اپنا دوست بنائیں, دوستی کا ہاتھ ان کی طرف بڑھائیں, انہیں کہ آئیے آپ اور ہم مل کے کرتے ہیں, کچھ آپ کے لوگ کچھ ہمارے لوگ. اور یہ بیسٹ پالیسی ہے جو اللہ کے نبی سے الحمدللہ ہم نے بھی سیکھی. جس ملک میں بھی دنیا میں گئے ہیں, جس شہر میں بھی گئے, سب سے پہلے وہاں کے لوگوں کو تحائف اور ہدیہ اور اچھی پیشکشوں کے ساتھ بھیجا کہ آئیے مل کے کام کرتے ہیں, کیونکہ دین کسی کا میراث نہیں ہے, یہ کسی کے نام کے ساتھ نہیں ہے. یہ ایسے ہی ہے کہ ایک نیا پروڈکٹ آپ اپنے سٹور میں ڈال لیں تو آپ کا سٹور اور خوبصورت ہوگا. لیکن افسوس کی بات ہے کہ بعض دفعہ تعصب اور فرقہ واریت اور گروہ بندی اور جماعت اور نام اور نہ جانے کیا کچھ ایسا ہوتا ہے کہ ہر نئے کام پر عام لوگ تو خوش ہو رہے ہوتے ہیں کہ ہمیں ایک نئی چیز مل رہی ہے, لیکن پہلے سے جو دین کا کام کرتے ہیں وہ تھوڑا سا تھریٹ فیل کرتے ہیں. سیم یہی سچویشن مدینہ کے یہود کی ہوئی. نبی صلی اللہ علیہ وسلم جب مدینہ میں آئے تو آپ وہ پڑھتے ہیں تعالی بدرو علینا, عام لوگ تو اتنے خوش تھے کہ مدینہ کے راستوں میں نکل آئے اور آپ کا ویلکم کر رہے ہیں. ہر شخص کی خواہش ہے کہ اللہ کے نبی کس کے مہمان بنیں گے. ابو ایوب الانصاری اور بڑے بڑے سردار تک اس خواہش میں تھے, وہ تو خوش تھے. لیکن مدینہ کے یہود جو اس وقت کے مذہبی لوگ تھے, وہ بہت زیادہ ریلیجس, آپ کہہ لیجئے کہ ریلیجسلی پریزنٹ کرتے تھے, وہ بہت پریشان تھے. تو اللہ کے نبی نے یہ سوچا کہ کہیں ان کو تھریٹ نہ فیل ہو تو ہم بھی اسی طرف منہ کر کے نماز پڑھ لیتے ہیں. فرق کیا پڑتا ہے, بیت اللہ بھی اللہ کا ہے, بیت المقدس بھی اللہ کا ہے. چونکہ اللہ تعالیٰ کی طرف سے ابھی کوئی واضح اشارہ نہیں تھا, یس اور نو نہیں تھی, تو 16 to 17 منتھ یعنی ہجرت کر کے آنے کے تقریباً 1.5 سے 1.5 سال تک نبی صلی اللہ علیہ وسلم بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے رہے. وجہ سمجھ آ گئی آپ کو, پہلے ابھی حکم کوئی نہیں آیا تھا, دوسری بات ہے یہود کو مانوس کرنے کے لیے, اور پھر تیسری بات اس میں ایک اور بھی تھی کہ اللہ تعالیٰ آزمانا چاہتے تھے. کیسے, جو مکہ سے لوگ آئے تھے وہ تو ہجرت کر کے اللہ کو دکھا چکے تھے کہ اللہ ہم تو تیرے راستے میں اپنے گھر بھی چھوڑ دیں گے, مال بھی چھوڑ دیں گے, لیکن جو لوکل لوگ تھے, انصار تھے, ان کی ابھی ان کا امتحان باقی تھا. بعض دفعہ ہوتا کیا کہ لوگوں کو دین کے نام پر کچھ چیزیں پھر اتنی زیادہ پیاری ہو جاتی ہیں کہ وہ اللہ کی بجائے ان چیزوں کی عبادت کرنے لگتا ہے, ظاہر پرست ہوتے ہیں. اگر ہم سمجھ لیں کہ قبلہ کیا ہے, جسٹ لائک اے ڈیسٹینیشن, ایک قبلہ کیا ہے, اللہ تعالیٰ نے ہمیں ایک فوکل پوائنٹ دے دیا کہ تم سب ادھر منہ کر کے نماز پڑھو. ہم میں سے کوئی بھی یہ نہیں کہہ سکتا کہ ہم کعبہ کی عبادت کرتے ہیں یا ہم کعبہ کو سجدہ کرتے ہیں, بلکہ کیا ہے, فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ, سورۃ الٰی فی قریش میں ہم پڑھتے ہیں, بس چاہیے کہ عبادت کرو اس گھر کے رب کی. لہٰذا ہمارا رخ کعبہ کو نہیں ہے, وہ تو ایک ڈائریکشن ہے, پوری دنیا کے لوگوں کو ایک طرف سے جمع کر کے اور ادھر اللہ تعالیٰ نے جمع کر دیا. تو اللہ تعالیٰ نے یہود کے اور مدینہ کے لوکل لوگوں کے ٹیسٹ کے لیے, یہ دیکھنے کے لیے کہ کیا یہ اللہ کے حکم کی عبادت کرتے ہیں یا ظاہری طور پر اس بلڈنگ کی عبادت کرتے ہیں. اور یاد رکھیے, جب دین میں روح نہیں ہوتی تو لوگ ظاہری چیزوں پر اتنی توجہ دیتے ہیں کہ دین کی عبادت ختم ہو جاتی ہے. جیسے آج ہم مسلمان بعض دفعہ چھوٹی چھوٹی باتوں پہ لڑتے ہیں, نماز میں ہاتھ کہاں باندھیں, سجدہ کہاں کیا جائے, نماز کا طریقہ کیا, یہ ظاہر ہے, اس پہ اتنا لڑتے ہیں لیکن نماز کی ریچول جو ہے اس کو بالکل دور کر دیتے ہیں. تو لہٰذا آپ کہہ لیجئے کہ یہ ایک سخت حکم تھا کہ اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو عین ایک نماز کے حالت میں قبلے کی تبدیلی کا حکم دیا. وہ سب اب ہم پڑھیں گے, میں پہلے اس لیے بتا رہی ہوں کہ جب آپ پڑھیں تو آپ اس کو انجوائے کریں. اللہ کے نبی کی بھی خواہش یہی تھی کہ آپ مکہ کی طرف ہی منہ کریں, کیونکہ بچپن سے عادت تھی, ہمیں مکہ سے اتنی محبت ہے جو کہ کبھی کبھار جاتے ہیں اور عمل بھی ہمارے اتنے اچھے نہیں, تو جو وہاں رہے پلے بڑھے اور جن کو اللہ سے محبت تھی ان کو کتنی محبت تھی. تو اللہ تعالیٰ نے نبی کی خواہش پر بھی یہ چوتھی وجہ تھی کہ آپ نے پھر قبلے کا حکم دیا. عین نماز کے دوران قبلہ چینج ہوا, وہی آئی. अल्लाह के नबी सल्लम ने नमाज के हालत में चेंज किया, सहाबा में कोई बोला भी नहीं, जिधर आप मुड़ते गए उधर मुड़ते गए, हत्ता कि इस तरह यू टर्न लिया पूरे का पूरा, यानी अगर और इधर मर्द थे और इधर पीछे औरतें थी तो पूरे का पूरा घूम के वो मर्द इधर आ गए और औरतें उधर चली गईं। कोई क्योस नहीं हुआ, कोई उस वक्त खड़ा नहीं हुआ, किसी ने कुछ नहीं कहा, और वही खफी थी, कोई ऊंची आवाज से नहीं हुआ, किसी को नहीं पता। इससे पता चलता कि सहाबा अल्लाह के नबी पर कितना ट्रस्ट करते थे। अल्लाह ताला ने इन आयात को हम सब के सामने रखकर एक बात बता दी कि बंदे मोमिन का दिल कंपस की तरह होता है, जिधर अल्लाह ताला उसको मोड़ दे वो उधर ही मुड़ देता है। और इसी के बीच में फिर वो आयत आएगी, अल्लाह ताला ने ये वक्त से पहले उतार दी। सयकूल के लफ्ज़ में पता चल रहा है कि सून इट विल हैपन, आने वाले वक्त में ऐसा होगा। तो गोया कि अल्लाह ताला ने अपने नबी को बता दिया कि देखिए अब एक वक्त आने वाला है, आप मेंटली प्रिपेयर रहिए, चेंज आएगी आपकी ज़िंदगी में। और क्या होगा, आइए तर्जमे को देखते हैं। सयकूलु सुफहाउ मिनन नासि मा वल्लाहु मन क़िबलतिहिम अल्लती कानू अन क़िबलतिहिम अल्लती कानू अलैहा। नादान लोग ज़रूर कहेंगे इन्हें क्या हो गया, पहले ये जिस क़िबले की तरफ रुख करके नमाज अदा करते थे इससे यकायक फिर गए। यहाँ नोट कीजिए, ये वो लोग हैं जो किसी चेंज को फौरन डिस्कस करने लगते हैं, अल्लाह उनको नादान कहते हैं। याद रखिएगा, किसी भी सोसाइटी में जो लोग होते हैं ना उनकी मुख्तलिफ किस्में होती हैं। कुछ कूल माइंडेड होते हैं, बड़े हम्बल, लेट्स सी टेक इट्स ईजी, नो प्रॉब्लम, इट्स ओके। लेकिन कुछ होते हैं फौरन रिएक्शनरी, जरा सी बात सुनी गुस्से में आ गए, जरा सी बात सुनी जोश में आ गई। तो यहां यह बताया गया कि दीन के मामले में एग्रेसिव नहीं होना चाहिए। ईमान वाला ठंडे मिजाज का होता है, ठंडे सुभा का होता है, लिहाजा अल्लाह ताला कहते हैं ये रिएक्शन आप पर आएगा लेकिन आपने फिक्र नहीं करनी। और हकीकत यह है कि वहां तो रियल किबला बदला था, आज जब हमारी जिंदगियों के किबले बदलने लगते हैं तो हमारी दोस्तें, हमारे रिश्तेदार, हमारे घर वाले भी इसी तरह शोर मचाने लगते हैं। जिंदगी अल्लाह के हुक्म के मुताबिक जब आप गुजारने का दिल से इरादा करते हैं ना, तो याद रखिए एक दफा तब्दीली किबला वाला मामला जरूर होगा। करना के कह दीजिए, क्या कह दीजिए, ए नबीन से कहो मशरिक और मगरिब सब अल्लाह के हैं, मैं मशरिक में रहूं या मैं मगरिब में जाऊं मुझे अपने रब की बात माननी है। इन छोटी छोटी बातों में पढ़कर असल हुक्म को ना भूलो, अल्लाह जिसे चाहता सीधी राह दिखा देता है। और इसी तरह तो हमने तुमको एक उम्मत वसत बनाया, इसको हाईलाइट कीजिए। यह है वो आयत जिसके ऊपर पूरा दौरा कुरान हमारा इस दफा बेस कर रहा है कि हमने तुमको उम्मत वसत बनाया है, लितकूनु शुहदा अलन्नास, ताकि तुम लोगों पर गवाही दो, वयकून अर्रसूल अलैकुम शहीदा, ताकि रसूल तुम पर गवाह हो। यहां आप देखिए लफ्ज उम्मत वसत को हाईलाइट कीजिए, वसत वास्ता वसीला, इसके बहुत मुख्तलिफ खूबसूरत मानी समझ आते हैं। लेकिन इसको भी समझ लीजिए कि अल्लाह ताला ने पहले दुनिया में हिदायत का पैगाम अंबिया कराम के जरिए भेजा, हजरत नूह अलैहिस्सलाम से लेकर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक हर एक के बाद दूसरा नबी आता गया और लोगों को अल्लाह की बात बताता गया। चूंकि नबी सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी थे और वक्त के साथ साथ इंसानों की कसरत हो गई, एक नबी अगर दुनिया के एक खित्ते में पैगाम देता है तो ये मुमकिन नहीं था कि सारी दुनिया में उसकी तरफ से बात जाए। चुनाचे अल्लाह ताला की सुन्नत क्या है कि आपने मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को आखिरी नबी बनाया। अब ये बातें इतने गौर से सुने और फिर आप देखिएगा कि आपका अंदर से दिल खुश होगा कि मेरी ये शान है, क्योंकि ये बातें इस वक्त मेरी और आपकी हो रही हैं। कल तक जो काम नबियों से लिया जाता था और वो क्या, लोगों को अल्लाह की बात पहुंचाना, लोगों को अल्लाह की तरफ बुलाना, वतवासो बिल हक की वतवासो बिल सब्र, वो आज वो काम उम्मते मोहम्मदिया से लिया जाएगा सल्लल्लाहु अलैहि वसल्लम। साहबा ने भी अल्लाह के नबी से पूछा था कि आपके बाद नबी तो कोई नहीं आएगा लेकिन बाद में आने वाले लोगों को दीन का पैगाम कौन देगा, तो आपने फरमाया कि तुम दोगे। आप और मैं जरा सोचिए, ये पैगाम जो इस वक्त जो कुरान मेरी आंखों के सामने और आपके हाथों में है, जरा आप इसके बारे में सोचिए, ये कहाँ से शुरू हुआ। सबसे पहले अल्लाह सुबहान तआला का कलाम, बल हुआ कलामुल्लाह, अल्लाह ताला ने इसको लौहे महफूज में नाजिल किया। ये सब कैसे हो गया, इन्ना अंज़लना हु फी लैलतिल क़द्र, अर्श से लौहे महफूज से इस आसमान दुनिया पे आ गया, ये नज़ूल अव्वल था। वहां से फरिश्ता बीच में मिला, जिब्राइल अलैहिस्सलाम, हर नबी पर फरिश्ता जिब्राइल ही था जो नबूवत लेकर आए। तीसरा मोहम्मद रसूलुल्लाह का कल, यानी अल्लाह, फरिश्ता और कल्बे रसूल, ये तीन कड़ियां थी इस वही की آمد میں میں اور آپ اس میں چوتھی کڑی ہیں. یعنی اللہ نے نبوت کی گولڈن تار کے اندر امت مسلمہ کو ایک چوتھی کڑی کی طرح ڈال دیا کہ او لوگو تم اتنے اہم ہو, تمہیں اپنی حیثیت کو پہچاننا ہے. تم سو سو کے زندگی نہ گزارو, تم کھا کھا کے زندگی نہ گزارو, تم نے اللہ کے بندوں کو اللہ سے جوڑنا ہے, تم ان کا واسطہ ہو. یو آر دا مین ٹو کنیکٹ دیم ود اللہ سبحانہ تعالیٰ, یو آر دا کنیکٹر. کون کنیکٹ کرے گا جو خود کنیکٹ ہوا ہوگا؟ آج اگر ہم خود اللہ سے نہیں جڑے ہوں گے تو کیا ہوگا؟ آپ دیکھیے کہ جس طرح جسم کے اندر خون ہے نا, جسم کے ایک ایک ریشے رگ پہ وہ خون جاتا ہے تو انسان زندہ ہے. اس طرح یہ امت خون کی طرح انسانیت میں دوڑتی پھرتی ہے. جب امت مسلمہ امر بالمعروف اور نہی عن المنکر کرتی ہے, پوری دنیا میں اصلاح ہے. یہ پوری دنیا میں جو اس وقت بے چینی اور فرسٹریشن اور جنگیں اور قتل اور بے حیائی اور گئیزم اور نہ جانے کیا کچھ ہے, اس کی وجہ یہ کہ ہم مسلمانوں نے کام کرنا چھوڑا ہوا ہے. ایک ہفتہ آپ کی اس شہر کی کمیون جو بھی کمیون ہے, اگر اس میں کلیننگ کا ڈپارٹمنٹ ہڑتال کر دے, صرف ایک ویک کے لیے آپ کے شہر میں صفائی نہ ہو, تو آپ دیکھیے گا کہ آپ یہاں سے گزر نہیں سکتے. ٹریش کی بو آئے گی, مکھیاں ہوں گی اور گٹر ابل رہے ہوں گے. یہ ظاہری گندگی ہے. تو جب امت مسلمہ جس نے اخلاقی صفائی کرنی تھی, جس نے کلیننگ کرنی تھی, جب وہ امر بالمعروف چھوڑ کر اپنی ہی ذات کو سجاتی اور سنوارتی اور اپنے ہی آپ کو بہت ہی بڑے سے بڑے لیول پہ رکھتی جائے گی, تو دنیا میں پھر یہ گندگی پھیلتی ہے جو آج پھیلی ہوئی ہے. آج آپ کو اور مجھے یہ وجہ سمجھ آ جانی چاہیے کہ آج اگر لوگ گندگی میں ہیں, فحش میں ہیں, شرابی ہیں, زنا عام ہے, تو اس کی وجہ یہ کہ ہم نے اتنا خوبصورت دین ان کو نہیں دیا. اللہ نے مجھے اور آپ کو یہ کتاب دی تھی کہ جاؤ تم دوسروں کو دو. کیا میں اور آپ اس ذمہ داری کو محسوس کرتے؟ کیا میں اس ذمہ داری کو اپنے کندھوں پہ, اپنے شوہر کے کندھوں پہ, اپنے بچوں اور اپنے ہر ساتھی کے کندھے پہ محسوس کرتی ہوں کہ یہ قرآن میں نے عام کرنا ہے؟ اگر آج ہر بندے تک قرآن نہیں پہنچا دنیا کے, تو اس کی ذمہ داری کس پہ ہے؟ اگر آپ دیکھیں ڈی ایچ ایل اور جو بھی فیڈ ایکس کمپنیاں بڑی بڑی, اگر یہ صرف ایک ہفتہ ہڑتال کر دیں کہ کوئی ٹرانسپورٹیشن نہیں ہوگی, تو ہو سکتا ہے کہ آدھی دنیا کا کام ختم ہو جائے. کتنے قیمتی ڈاکیومنٹس ادھر سے ادھر چل رہے ہوتے ہیں. تو قبلے کی تبدیلی اصل میں امت کی تبدیلی تھی, کہ یہود کو بھی بتا دیا اور مسلمانوں کو بھی بتا دیا. ان کی باتیں تم پڑھ چکے ہو پہلے پارے میں, یہاں سے اب دیکھے گا پورا دوسرا پارا امت مسلمہ کے لیے ڈوز اینڈ ڈونٹس کا ہے. چلو ان کو چھوڑ دو, انہوں نے جو نہیں کیا کوئی بات نہیں, ان کی مرضی. تمہیں اللہ اب یہ کچھ بتا رہا ہے, اب تم نے ماننا ہے. اسی میں آیت بیر آئے گی جس کے اندر ایک خلاصہ ہے اور اس کے بعد پورا پارا اس کے اوپر چلتا ہے. تو لہٰذا ہم نے اس کو اس سوچ کے ساتھ سننا ہے کہ ہم نے انشاءاللہ اس نیت کے ساتھ اس قرآن کو سننا ہے کہ ہم لوگوں کے لیے بیچ میں واسطہ بنیں. آج میری اور آپ کی زندگی کا اگر مقصد یہ بن گیا نا کہ ہم نے لوگوں کو اللہ سے جوڑنا ہے, تو واللہ ہی ہمارا وہی مقام ہوگا جو نبی صلی اللہ علیہ وسلم کے صحابہ کا تھا. ہم یہ تو نہیں کہہ سکتے ہم نبی بنیں گے. آپ کہہ لیجئے کہ نبوت ختم ہو چکی, کار نبوت ابھی باقی ہے. کار کہتے ہیں کام. نبوت ختم ہو چکی, نبوت والا کام باقی ہے. اور نبیوں کا کام کیا تھا؟ آپ پڑھیں سورۃ حجرات میں اللہ نے نبی کے لیے کیا کہا کہ نذیرم و بشیرم داعین الی اللہ سراجم منیرا. تو اللہ کے نبی کے ساتھ قیامت کے دن اگر نظریں ملانی ہیں, ان سے آنکھیں ملانی ہیں, تو ہم سب کو امت وسط کا کردار ادا کرنا پڑے گا. ہمیں اللہ کے بندوں پہ رحم کھانا پڑے گا. میں جب کسی گورے چٹے خوبصورت انسان کو دیکھتی ہوں اور دھت ہے نشے میں اور اس کو اپنے کپڑوں کی ہوش نہیں, تو میری آنکھیں بھر آتی ہیں. میں کہتی ہوں شاید یہ سسٹر قیامت کے دن ہم میں سے کسی مسلمان کا دامن تھام لے گی کہ تم کس طرح سے یہ کام کرتے ہو. اس لیے کہ اللہ کی یہ خوبصورت کتاب صرف میرے اور آپ کے لیے نہیں تھی. یا ایھا الناس اعبدوا ربکم. تو آج اس نیت سے دعا کریں کہ اللہ جو زندگی پچھلی گزری, جو گزر گئی, اس کی تو بات میں نہیں کرتی, تو مجھے معاف کر دے. آج کے بعد میری زندگی کا ٹارگٹ بڑی چیز اللہ کا دین پھیلانا ہوگا. باقی کھانا پینا پڑھنا پڑھانا بچے پالنا یہ سیکنڈری فیز ہے, اور یہ سارا کچھ ڈھل کے ایک ہی بن جاتا ہے. آپ کھائیں گے, پیئیں گے, پڑھیں گے, دنیا میں کام کریں گے, اس سوچ سے پڑھیں گے کہ ہم نے اس دنیا میں اچھے مسلمان بن کے جینا ہے, شہادت حق کی گواہی دینی ہے. یہ جو ہم سب کو بڑا شوق ہے نا شہید ہونے کا, لیکن یہ کہتے ہیں گولی نہ لگے لیکن شہید ہو جائیں. یاد رکھیے شہادت کی موت اس کو آتی ہے جس کی زندگی شہادت حق کی گواہی دیتے ہوئے گزرے گی. آج اگر اللہ کا پیغام پھیلا رہے ہیں, انشاءاللہ دیکھیے اللہ آپ کو موت بھی شہادت کی دے گا, چاہے آپ اپنے بستر پہ مریں. تو زندگی بھر اللہ کو یہ دکھا دیجئے. اب اس میں بیچ میں قبلے کی تبدیلی کی کچھ باتیں آئیں گی جو ایک ضمنی باتیں ہیں, لیکن آئیے اس کو پڑھتے ہیں. وما جعلنا القبلة التي كنت عليها إلا لنعلم من يتبع الرسول ممن ينقلب على عقبيه. پہلے جس طرف تم رخ کرتے تھے اس کو تم نے صرف یہ دیکھنے کے لیے قبلہ مقرر کیا تھا کہ کون رسول کی پیروی کرتا ہے اور کون الٹا پھر جاتا ہے. سوچیے اگر آج کے دور میں اللہ کے نبی ہوتے اور شہر کی کسی مسجد میں نماز پڑھا رہے ہوتے اور نماز کے دوران قبلہ بدل جاتا تو امیجن کر سکتے ہیں اس مسجد کا حال کیا ہوتا. فتوی بازی اور کفر اور نفاق اور نہ جانے پولیس کو بلا لیتے. آج ہم ظاہری چیزوں میں اتنا پڑ گئے کہ ہم نے مسجدوں کو ٹکڑیوں میں بانٹ دیا. جو اللہ کے گھر تھے ان کو ذاتی ملکیت سمجھ لیا. صحابہ کا دل دیکھیے, وہ رسول کی بات ایسے مانتے تھے جیسے کوئی اپنے دل کی بات مانتا ہے. اللہ تعالیٰ فرماتا ہے یہ معاملہ تھا تو بڑا سخت مگر ان لوگوں کے لیے کچھ بھی سخت ثابت نہ ہوا جو اللہ کی ہدایت سے فیض یاب تھے. دعا کیجئے رسول کی تباہ ہمارے لیے بھی کوئی سخت معاملہ نہ ثابت ہو. اللہ تمہارے اس ایمان کو ہرگز ضائع نہ کرے گا. کون سا ایمان؟ یہاں دیکھیں لفظ ایمان نماز کے لیے بولا گیا. صحابہ کے ذہنوں میں ایک سوال پیدا ہوا کہ وہ لوگ جو ان 16-17 مہینوں کے دوران دنیا سے چلے گئے ان کی نمازوں کا کیا ہوگا؟ وہ تو بیت المقدس کی طرف پڑھتے گئے. تو کہا ڈونٹ وری, اللہ ان کو اسی کا اجر دے گا کیونکہ جس طرف اللہ منہ کرنے کا حکم دے اسی طرف منہ کر کے نماز پڑھ لو. بات صرف اتنی ہے اور حقیقت کہہ کے یقین جانو کہ وہ اللہ یقین جانو کہ وہ لوگوں کے حق میں نہایت شفیق اور رحیم ہے. یہ تمہارے منہ کا بار بار آسمان کی طرف اٹھنا ہم دیکھ رہے ہیں. یہ کس دور کی بات ہے؟ جب نبی صلی اللہ علیہ وسلم بیت المقدس کی طرف منہ کرتے تھے اور خواہش یہ رکھتے تھے کہ قبلہ بدل جائے. یہاں سے پتہ چلتا ہے کہ اللہ تعالیٰ آسمان کی طرف ہے. اور یہاں سے ایک اور بات پتہ چلتی ہے کہ نبی بھی دعاؤں کی قبولیت کے لیے اللہ کی طرف رجوع کرتے ہیں. لو ہم اسی قبلے کی طرف تمہیں پھیر دیتے ہیں. یہ جو لفظ ہے نا یہ ہیں قبلے کی تبدیلی کے اصل حکم کے لفظ. اگر آپ ہائی لائٹ کرنا چاہیں تو کر لیں, فولی وجھک شطر المسجد الحرام آیت 144 کے بالکل مڈل میں آ رہا ہے, اس کو ہائی لائٹ کریں. یہ حکم تھا. پیچھے تو صرف پہلے سے بتا دیا گیا وَحَيْثُ مَا كُنْتُمْ فَوَلُّوا وُجُوهَكُمْ شَطْرَهُ, اب جہاں کہیں بھی تم ہو بس اسی کی طرف منہ کر کے نماز پڑھا کرو. وَإِنَّ الَّذِينَ أُوتُوا الْكِتَابَ لَيَعْلَمُونَ أَنَّهُ الْحَقُّ مِنْ رَبِّهِمْ, یہ لوگ جنہیں کتاب دی گئی تھی خوب جانتے ہیں کہ قبلے کی تبدیلی کا یہ حکم ان کے رب ہی کی طرف سے ہے اور برحق ہے. یہود کی کتابوں میں یہ بات موجود تھی کہ آخری نبی کا قبلہ بیت اللہ ہوگا. جب قبلے کی تبدیلی ہوئی تو ایک اور نشانی پوری ہو گئی. ان کے علماء نے چپکے چپکے باتیں کی کہ اس کا مطلب کہ یہ وہی نبی ہے, اسی کی طرف اشارہ ہے. مگر اس کے باوجود جو کچھ یہ کر رہے ہیں اللہ اس سے غافل نہیں. تم ان اہل کتاب کے پاس خواہ کوئی نشانی لے آؤ, ممکن نہیں کہ تمہارے قبلے کی پیروی کرنے لگے اور نہ تمہارے لیے یہ ممکن ہے کہ ان کے قبلے کی پیروی کرو. ان میں سے کوئی گروہ بھی دوسرے کے قبلے کی پیروی کے لیے تیار نہیں. اگر تم نے اس علم کے بعد جو تمہارے پاس آ چکا ہے ان کی خواہشات کی پیروی کی تو یقیناً تمہارا شمار ظالموں میں سے ہوگا. نوٹ کریں گے جب نبی کو یہ بات کہی جا رہی ہے تو امت کو کیا کہی جا رہے گی؟ آج اگر ہم آنکھیں بند کر کے دوسروں کے پیچھے لگیں گے تو ہمارا نام کیا ہوگا؟ اللہ کے نبی کو بہت امید لگ گئی تھی کہ اب تو قبلے کی تبدیلی کی نشانی بھی یہود نے دیکھ لی, اب تو یہ ضرور مسلمان ہو جائیں گے. لیکن اللہ تعالیٰ کہتے ہیں یہ کیسے ہو سکتا ہے؟ الذین آتیناہم الکتاب یعرفونہ کما یعرفون ابناہم, جن لوگوں کو ہم نے کتاب دی ہے وہ اس مقام کو جسے قبلہ بنایا گیا یا اس نبی کو یا اس قرآن کو یعنی اس دین کو ایسا پہچانتے ہیں جیسا کہ اپنی اولاد کو پہچانتے ہیں. یہ آیت اس بات کی دلیل ہے. عام یہود اور نصارہ کی بات ہم نہیں کرتے, وہ بھی آج ایسے ہی غافل ہیں جیسے آج کا عام مسلمان غافل ہے. لیکن علماء یہود اور علماء نصارہ کو یہ 100% یقین تھا کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم سچے نبی ہیں. آج والوں کو بھی یقین ہے, مانتے کیوں نہیں ہیں؟ مگر ان میں سے ایک گروہ کو جانتے بوجھتے چھپا رہا ہے. کیوں؟ کہ ان کو مان لیں گے تو ہماری لیڈرشپ ختم ہو جائے گی. یہ قطعی امر حق ہے تمہارے رب کی طرف سے, بس تم ہرگز اس کے معاملے میں کسی شک میں نہ پڑو. اور بات یہ کہ ہر ایک کے لیے ایک رخ ہے جس کی طرف وہ مڑتا ہے, بس تم بھلائیوں کی طرف سبقت کرو. جہاں کہیں بھی تم ہو گے اللہ تمہیں پا لے گا اور اس کی قدرت سے کوئی چیز باہر نہیں ہے. یہی بات ہے آج میرے اور آپ کے لیے. آج بہت جھگڑے ہیں ہمارے. اللہ کہتے ہیں جھگ نیکیوں کی طرف بھاگو گے اللہ تعالیٰ تم سے دوسرے کام خود بخود لے لے گا. تو آج میرے اور آپ کے لیے عمل کیا ہے کہ فقہی بحثوں میں بڑھ کر چھوٹی چھوٹی باتوں پہ اختلافات میں جانے کی بجائے نیکیوں میں دوڑ لگاؤ. دیکھیے آپ میں سے میرے میں سے کس کو پتا ہے کہ ہمارے پاس کتنا وقت ہے؟ कितने लोग इस दुनिया से चले गए, हम भी उन्हीं में एक हो जाएंगे। आज इन चंद दिन की नेकियों को खैर से बना लीजिए। मसलन आप देखिए कि आपके पास नेकी का कोई मौका आता है, आप क्या सोचते हैं कि ये मेरी नेकी है, इसको जल्दी से पकड़कर अपने नेकियों के पलड़े में डाल दूं तो आप उसको फौरन कर लेंगे। और अगर आप उसकी दुनिया की इफ्स एंड बट्स में पड़ गए, होगा क्या, फायदा क्या होगा, ये कौन कह रहा है, ये किस गिरोह से ताल्लुक रखता है, ये किस जमात से है, इसके मोटिव्स क्या हैं, तो आप अपनी नेकी खो देंगे। आज उम्मत मुस्लिमा का ये अलमिया है, अपने नामों गिरोहों और अपने मनसब और अपनी पोस्ट पे पहुंच कर वो फर्स्ट तबेकुल खैरात को भूल जाते हैं। कल क्यामत के दिन सिर्फ एक नेकी की कमी इंसान को जन्नत से निकाल कर जहन्नुम में भेज देगी। तो आज जो करना है वो कर लें, एक वक्त में एक नेकी तो बिल्कुल ना करें, कम से कम दो करें। और अल्लाह ने हमें जितनी सेंसेस दी है ना, आंखें कान हाथ दिल दिमाग, हर एक से एक वक्त में हम एक नेकी करें तो एक वक्त में हम पांच नेकियां कर सकते हैं, देखने की, सुनने की, बोलने की, लिखने की, अपनी स्पीड को तेज करने की। तो अल्लाह से दुआ करते हैं कि हमें बेहतरीन तरीके से इन चीज़ों को पाने की तौफीक दे। अल्लाह तो जहां भी तुम होगे अल्लाह तुमको पा लेगा, इसकी कुदरत से कोई चीज बाहर नहीं। व मिन हैसु खरजत फवल्ली वजहक, तुम्हारा गुजर जिस मुकाम से भी हो वहीं से अपना रुख नमाज के वक्त मस्जिद हराम की तरफ फेर दो, क्योंकि ये तुम्हारे रब का बिल्कुल बरहक फैसला है और अल्लाह तुम लोगों के अमाल से बेखबर नहीं। और जहां से भी तुम्हारा गुजर हो अपना रुख मस्जिद हराम ही की तरफ किया करो, और जहां कहीं भी तुम हो इसी की तरफ मुंह करके नमाज पढ़ो, ताकि लोगों को तुम्हारे खिलाफ कोई हुज्जत ना मिले। आपको जाहिर लग रहा होगा कि तकरार है, रेपिटेशन नए की हुक्म की। वाह, क्योंकि पहली दफा कोई हुक्म बदला था, नस्क का पहला मौका था, लोग एक चीज के यूज्ड हो चुके होते हैं। अल्लाह ताला बार बार कह रहे हैं, अकेले नमाज पढ़े तो भी किबले की तरफ पढ़ोगे, जमात से पढ़े तो भी किबले की तरफ मुंह करोगे, सफर में हो, हजर में हो, जिधर भी हो, अब तुम्हारा किबला बैतुल्लाह होना चाहिए। आज अफसोस की बात है कि मुसलमान नमाज पढ़ते हुए तो इंचिस के साथ नाप कर किबला देखते हैं, कंपस के साथ किबला नापते हैं, और उनके ख्याल के मुताबिक अगर कोई 19-20 इधर से उधर कर दे तो कहते हैं नमाज दोहराओ। लेकिन हमारी जिंदगी गुजारने के किबले किधर है, शादियों के किबले क्या हैं, कमाइयों के किबले क्या हैं, हमारा लाइफस्टाइल किधर है। ये तो नहीं हो सकता कि नमाज में किबला हमारा मस्जिद की तरफ और काबा की तरफ हो, और तिजारत में हमारा किबला दिल्ली की तरफ हो जाए, और शादी में हमारा किबला जो है वो समझ लीजिए कि यूके की तरफ हो जाए। ये तो एक रंग बिरंगा मुसलमान होगा। किबला एक जहत है कि उम्मत मुस्लिमा हर काम अल्लाह के हुक्म से करेगी, तो जिंदगी के किबलों को भी उसी तरह लेने की जरूरत है जैसे नमाज के किबलों को लेते हैं। फिर फरमाया, हाँ जो जालिम है इनकी जुबान किसी हाल में बंद ना होगी, तो तुम इनसे ना डरो बल्कि मुझसे डरो। इसको हाईलाइट कर लें। अभी मैंने जितने आखिरी जुमले बोले ना, हम में से अक्सर वो सिर्फ लोगों के डर से करते हैं। शादी सादगी से कर दी तो लोग क्या कहेंगे, बातें करेंगे, बेटी को जहेज ना दिया तो उसका ससुराल क्या कहेगा, और दिस एंड दैट। अल्लाह कहते हैं लोगों से डरते हो, वो तुम्हें क्या देंगे, वो तो तुमसे सब कुछ लेकर भी तुमसे खुश नहीं होंगे, तो लिहाजा तुम मुझसे डरो। और इसलिए कि मैं तुम पर अपनी नेमत को पूरा करूँ, और इस तवक्को पर कि मेरे इस हुक्म की पैरवी से तुम इस तरह से फलाह का रास्ता पाओगे जिस तरह तुम्हें इस चीज़ से फलाह नसीब हुई कि मैंने तुम्हारे दरमियान तुम्ही में से खुद एक रसूल भेजा जो तुम्हें मेरी आयात सुनाता है और तुम्हारी जिंदगियों को संवारता है, तुम्हें किताब व हिकमत की तालीम देता है और तुम्हें वो बातें सिखाता है जो तुम ना जानते थे। बस तुम मुझे याद रखो, मैं तुम्हें याद रखूँगा, और मेरा शुक्र अदा करो और कुफरान नेमत अदा ना करो। आपको ये आयत पढ़ते हुए हज़रत इब्राहिम की दुआ याद आई पिछले पारे में, बड़ी रब्बना वबअस फीहिम रसूलन, यहाँ अल्लाह कहते हैं वो दुआ कबूल हो गई। याद रखिए आज की उम्मत मुस्लिमा की इस्लाह का भी यही रास्ता है। मैं और आप कहाँ से शुरू करें, मैंने इस पर बहुत पिछले तकरीबन 1.5 महीने से ये टॉपिक चल रहा है, मुख्तलिफ जगहों पर इसको मैंने मुख्तलिफ एंगल से देखा है। आज हम जो दुनिया के हालात और उम्मत मुस्लिमा के हालात देखते हैं उसको देखकर दर्द तो हर दिल में आता है ना, बेहिस और बेदर्द इंसान तो बहुत थोड़े होंगे। मुसलमान होने के नाते हम अपने दिल में तकलीफ महसूस करते हैं कि हम क्यों दबे हुए, हम क्यों बुरे बनते हैं, हम क्यों न्यूट्रम सुस्त क्यों हो गए, हम लेजी क्यों हो गए, लेकिन ये नहीं समझ आता चेंज कहाँ से लाएं। आप किसी भी एक मुल्क को जहन में ला के देखिए, रिश्वत उधर आम, चोरियाँ उधर आम, धोखा उधर, गंदगी उधर, बुराइयाँ उधर, अब आप परेशान होते हैं हम क्या करें, कहाँ से शुरू करें, यहाँ से शुरू करें। एक एक फर्द के हाथ में ये किताब देने की ज़रूरत है। इस वक्त एक कंपेन चलनी चाहिए यूनिवर्सल लेवल की, कि जिसके अंदर उम्मते मुस्लिमा के एक एक फर्द को इन चार स्टेप से गुजारा जाए, यतलु अलैहिम आयाती, युजक्कीहिम, युअल्लिमुहुम किताब, कुरान को समझें, उसको पढ़ें, उसका फहम हासिल करें, उस पर जिंदगी बसर करें। एवरी वन शुड हैव अ ब्रेक। मसलन बड़ी बातें कर सकते हैं हम, आगे पहुंच तो नहीं सकते, लेकिन दुआ कर सकते हैं कि अल्लाह ताला हमारे जरिए से कोई बात कर दे। आप देखिए कि मिसाल है कि डॉक्टर्स हैं, जितने इस वक्त मुसलमान डॉक्टर्स हैं, ये हर मुसलमान हुकूमत का फर्ज बनता है कि जाके उनको वॉच आउट करें। कितने कुरान पढ़े हुए हैं, सही पढ़ सकते हैं नहीं, कितने समझते हैं, कितनों का अमल है। अब उसमें लगता है कि 80% बेचारों को मौका ही नहीं मिला, क्या करें? कोई एक ऐसा इमरजेंसी कैंप शुरू करें कि उनको खुद जॉब्स दें, पैसे दें, और उनको कहें कि तुम जल्दी से कुछ 2-3 महीने, 6 महीने, 7 महीने, जिस लेवल का कोई कर सकता है उतना जाकर कोर्स कर कराओ, हम तुम्हें घर बैठे पैसे देंगे और तुम कुरान पढ़ोगे, तुम्हारी जगह काम कोई और करेगा। जब वो एक समझे कि एक लेवल की बात करें, 20 डॉक्टर्स तैयार हो गए, उनको वापस भेजें जाके, जाओ अब तुम दूसरों की भी ड्यूटी करो, हम तुम्हें डबल पे देंगे, और वो बाकी 20 को लाकर भेजें, और उलमा बैठे हो और दिन रात एक कर कर हमारी उम्मत कुरान सीखे। यही इंजीनियर्स में होगा, यही टीचर्स में होगा। मैं कहती हूँ किसी टीचर, आज आप देखिए दो बड़े मल हैं, अभी तो बात शुरू हुई है, पूरे कुरान में आप पढ़ेंगे तो आपकी भी इंशाल्लाह सोच वाजी होगी। आज दो चीज़ें ऐसी हैं जो हमारे हर एक के जहनों पे हैं, बच्चों के, बड़ों के, एक मीडिया और एक टीचर्स। हर दौर के कुछ इन्फ्लुएंशियल या जिसको आप कहना चाहिए कि असर रखने वाले ग्रुप होते हैं, आज बच्चे स्कूलों में सीख के आते हैं और हम घर बैठ के मीडिया से सीखते हैं। अगर हमने इन दो फॉर्म्स को इस्लाम पे डाल दिया, इन दो का तज़किया हो गया जो इन आयात में, पूरी उम्मत समझ जाएगी। बहुत सारों को समझाने की जरूरत नहीं पड़ती, सिर्फ चंद चोटी के बड़े बड़े लोग जिनको लोग फॉलो करते हैं, जो इन लीड्स हैं, उनको पकड़ के दीन सिखा दिया जाए, वो खुद ही दूसरों को सिखा लेंगे। लेकिन इसके लिए कोई साहिब दर्द खड़ा हो। अब आप कहेंगे अच्छा फिर हम क्या करें, मैं और आप अपना हिस्सा शुरू कर दें। आपके घर की मासियाँ, अब अमेरिका में रहते हुए तो मासियाँ कोई नहीं होती, चलें कभी मेट्स आती होंगी हफ्ते में या महीने में एक बार, आपके पोस्टमैन, आपके कोई किसी भी खूबसूरत तरीके से अपने अंडर रहने वाले लोगों को इस्लाम की खूबसूरती दिखाइए, अपने घर में अपने बच्चे। आप और मैं सिर्फ अपने घर की खबर आज जाके देख लेना कि दो बच्चे, मियाँ और सास हैं और नंद है, फुला है, किसको कुरान सही पढ़ना आता है, किसको तर्जमा समझ आता है, किसका तस्किया हुआ, किसका नहीं, तो बस उस पर काम शुरू करें। अगर हम सब खुद अपने अपने छोटे छोटे यूनिट्स में काम करेंगे, हुकूमत का काम कितना आसान होगा। हजरत उमर ने इतना खूबसूरत पैकेज बनाया था, इंशाल्लाह जिंदगी रही आपको इसी में कुछ चीजें उनकी कोट करवाऊंगी, क्या तरीकाकार था उन्होंने, जितना कुरान फैलाया, आम किया, किसी का नियाज एहसान है हजरत उमर का। ये जो मदरसा सिस्टम और एजुकेशनल लेवल है, हर 20 घरों में से एक घर को उन्होंने मदरसा बना दिया था। जिस्म में खून फैलता है ना तो जिस्म सेहत पाता है। जब तक मुस्लिम कम्युनिटी में इल्म देने वाले इदारे खून की नालियों की तरह नहीं बहेंगे, चेंज नहीं आएगी। ये तो बहुत रिसेंटली बात है, आज से चंद सौ साल पहले ये सिलसिला ड्रॉप हुआ। ये जो आज आप देखिए उसका मदरसा, उसकी गली, उसकी मस्जिद, ये तो इस्लाम का मिजाज नहीं था। पीछे से एक फोर्स, एक सोर्स था, और उसको फ्रेंचाइज करके दुनिया पूरी में फैला दो। बातें बहुत बड़ी बड़ी हैं, लेकिन हम तड़प तो सकते हैं, क्योंकि हम सब ने इस दुनिया में वो काम करना है जो अल्लाह के नबी छोड़ के गए। देखिए जिम्मेदारी का बोझ बहुत बड़ा होता है। क़यामत के दिन अल्लाह के नबी पूछेंगे, हम सूरह फुरकान पे पहुंचेंगे, आप खुद पढ़ लेंगे कि अल्लाह के नबी क़यामत के दिन अल्लाह के सामने खड़े हुए शिकवा कर रहे होंगे कि इन नकौमित तखज़ु हाज़ल कुरान महजूरा, अल्लाह मैं इनको काम दे के आया था कुरान का, इन्होंने तो उसको खुद ही छोड़ दिया। तो हमें कहाँ हक है खुश रहने का, हम कहाँ बड़ी बड़ी बातें करते हैं। ज़्यादा से ज़्यादा जोश आता है फिर एक उम्रा करके आ जाते हैं, और जज्बात है फिर 4 साल बाद एक हज करके आते हैं, और जज्बात है हम नफिल पढ़ते हैं, लेकिन इंसानियत तड़प रही है। वो दर्द नहीं आज उम्मत में, और इस दर्द के ना होने की सजा पूरी इंसानियत भुगत रही है। आइए दुआ करते हैं कि अल्लाह ताला हमें इसकी तौफीक दे। और आप देखिए अल्लाह ने खुशखबरी कितनी दी कि फज़कुरूनी अज़कुरकुम, तुम मुझे याद रखो मैं तुम्हें याद रखूंगा। आज आप अल्लाह के रास्तों में लगें, अल्लाह आपके काम करने लग जाएगा, और अल्लाह का शुक्र करेंगे, ना शुक्रियों से बचेंगे। हमने जिक्र भी क्या बना लिया, तस्बीह पे 1,25,000 पढ़ना, 100 दफ़ा पढ़ना, 1,000 बार पढ़ना। हालांकि अल्लाह की याद तो बंदे को इस तरह से मसरूफ रखती है कि वही काम जो लोग तस्बीह के दानों से लेते हैं, वो बंदा है मोमिन अपने दिल की धड़कनों से लेता है। उसके दिल की हर धड़कन के साथ लफ्ज अल्लाह अल्लाह सुबहान अल्लाह होता है। जब जिंदगी में अल्लाह की इतनी ضرورت ہے تو پھر اللہ تعالیٰ کا ذکر اور اس کے ساتھ تعلق بھی اتنا مضبوط ہونا چاہیے. یہ کبھی ہو نہیں سکتا کہ ایک ایمان والا اور زندگی کے کسی لمحے میں اللہ کو بھول جائے. نیکیاں کرنا دور کی بات, گناہ کرتے وقت بھی اللہ یاد رہتا ہے کہ اللہ پکڑے گا, اللہ مجھے کھینچ دے گا. تو دعا کرتے ہیں کہ ہم اللہ تعالیٰ کے بہترین طور پہ ذکر کرنے والے بن جائیں. اس کے بعد آپ دیکھیے, جب اس راستے میں آئیں گے مشکلات تو آئیں گی. اب یہاں سے پارے کو اس اینگل میں سمجھیے گا, اجتماعی رخ ہے. میں نے اور آپ نے ارادہ کیا کہ سوسائٹی کی گندگی دور کرنی ہے, اللہ کے کام کرنے, تو مشکلات تو آئیں گی. تو فرمایا, یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, اے لوگوں جو ایمان لائے ہو صبر اور نماز سے مدد لو. اللہ تعالیٰ صبر کرنے والوں کے ساتھ ہے, یعنی دعوت حق کے راستے میں آزمائشیں آئیں گی تو صبر کرو, بی پیشنٹ. 13 سال تک صحابہ نے چوٹیں کھائیں, ماریں کھائیں, لیکن اللہ کے نبی ایک ہی کہتے تھے, صبرن علی یاسر, صبر کرو, صبر کرو. صحابہ پریشان ہوتے تھے, اللہ کے نبی پریشان نہیں ہوتے تھے. تو اگر آج میں اور آپ اس راستے میں تھوڑی سی مشکلات سہ لیں گے, کوئی بڑی بات نہیں, آنے والے لوگ ہمیں دعائیں دیں گے. اور کیا ہوگا, زیادہ سے زیادہ کوئی کیا کرے گا اس راستے میں, مار دے گا نا, تو کہا نو پرابلم. اور جو لوگ اللہ کی راہ میں مارے جائیں ان کو مردہ نہ کہو, ایسے لوگ تو حقیقت میں زندہ ہیں مگر تمہیں ان کی زندگی کا شعور نہیں ہوتا. اور ہم ضرور تمہیں خوف و خطر, فاقہ کشی, جان و مال کے نقصانات اور آمدنیوں کے گھاٹوں میں مبتلا کر کے تمہاری آزمائش کریں گے. جب آپ دین پہ عمل کریں گے نا, ان 5 میں سے کوئی ایک مصیبت ضرور آئے گی. حرام بزنس چھوڑیں گے تو مال کی کمی ہوگی ہوگی ہوگی, لو بھک تو اللہ مانے گا. جب ایک انسان اللہ کے دین پر عمل کرے گا تو خوف آئے گا, لوگ اس کو خوف زدہ کریں گے, لوگ اس کو ڈرائیں گے. لوگ خود ہی بتاتے ہیں کہ ذرا سر پہ دوپٹہ لینا شروع کیا تو لوگوں نے ڈرانا شروع کر دیا. کوئی کہتا ہے لوگ تمہیں پکڑ کے لے جائیں گے. بیٹیاں حجاب پہنیں تو ماں باپ کو بجائے اس کے کہ تسلی ہو کہ چلو بیٹی کی عزت محفوظ ہے, وہ کہتے ہیں نہیں اتارو, لوگوں کو پتہ چل جائے گا تم مسلمان ہو. تو پھر ایسے مسلمانوں کے ساتھ تو اللہ کے معاملے وہ نہیں ہو سکتے جو اللہ کے نبی کے صحابہ کے ساتھ ہیں. تو یہ مصیبتیں تو آئیں گی. اس کو عام سینس میں بھی دیکھیے تو ہر وقت کوئی نہ کوئی غم تو لگا ہی ہوتا ہے, لیکن چونکہ پارا بھی امت وسط کا ہے, تھیم بھی ہے, تو اس پورے کو آپ اس وقت اسلام کے اجتماعی حالات کے ساتھ دیکھیے. ہر طرف مسلمان کے اوپر الزام ہے, تکلیف ہے. اللہ تعالیٰ کہتے ہیں ان حالات میں جو لوگ صبر کریں, ریئیکشنری نہ ہوں, اپنی عبادات پہ پختہ رہیں, اللہ کے دین سے جڑے رہیں, اور جب کبھی ان پر کوئی مصیبت آئے تو کہیں, کیا کہیں, اِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ. اس کو ہائی لائٹ کیجیے گا, ہم اللہ ہی کے ہیں اور اسی کی طرف پلٹ کر ہمیں جانا ہے. ان کو خوشخبری دے دو, ان پر ان کے رب کی طرف سے بڑی عنایتیں ہوں گی, اس کی رحمت ان پر سایہ کرے گی, اور ایسے ہی لوگ راست رو ہیں.